शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ। आज मिति 2078 साल जेठ 28 गते शुक्रबार, नेपाल सम्बत 1141, जुन 11 तारिक सन् 2021। नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री ओलीलाई एकपछि अर्को धक्का, नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश, महाधिवेशन आयोजक समितिले मान्यता पाएन। मन्त्री परिषद फेरि विस्तार, एमालेभित्रको असन्तुष्ट पक्षलाई समेट्ने सम्भावना टर्यो। बालबालिका र खोप नलगाएका व्यक्ति कोरोनाको तेस्रो लहरको जोखिममा, अझै 1650 संक्रमित सघन उपचार कक्षमा। चीनले सिनसिजियाङमा मानवता विरोधी अपराध गरेको एमनेस्टीको आरोप, अल्पसंख्यक विगर र मुस्लिम समुदायमाथि चरम यातना दिएको दावी। र विश्वकप छनौट फुटबलमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर्दियो मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकली हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसे?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
नमस्ते, म दिपा श्री निरौला। जिउनु साब क्वालिटी लाइफ, नियो क्वालिटी लाइफ। मैले के भने अलि बुझ्नु भएन हो? बुझाउँछु। क्वालिटी जीवन जिउनको लागि घरमा सामानहरू पनि क्वालिटीकै राख्नु पर्छ। नियोको उत्कृष्ट वाटर प्युरिफायर, जसबाट यहाँहरूले पाउनुहुनेछ शुद्ध पिउने पानी सधैँभरि। नियोको चिम्नी, जसले भान्सालाई बनाउँछ धुवा र खार रहित सधैँभरि। पर्खिनुहोस्, अझै बाँकी छ। नियोको सोलर वाटर हिटर, जसबाट यहाँहरूले पाउनुहुनेछ तातो पानी सधैँभरि। जीवन सहज र उत्कृष्ट बन्छ सधैँभरि नियोले। नियो क्वालिटी लिनु।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सर्वोच्च अदालतले कार्यपालिकाले राजनीतिक उद्देश्यले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशलाई छद्म ठहर गर्दै कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश जारी गरेको छ। कानून बनाउने जिम्मा संसदको भएको जनाउँदै सर्वोच्च अदालतले संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता सम्बन्धी विधेयक अहिले संसद नभएका बेला अध्यादेश मार्फत ल्याउनुपर्ने कुनै कारण नदेखिएको ठहर गरेको छ। प्रधान न्यायाधीश चोरेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर प्रसाद खतिवडाको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गरेको भोलिपल्टै अध्यादेश ल्याउनुलाई शंकास्पद समेत मानेको छ। संविधानको धारा 114 भएको अध्यादेश सम्बन्धी व्यवस्थाको दुरूपयोग गर्दै ल्याइएको अध्यादेशमा टेकेर नागरिकताको प्रमाणपत्र दिएमा कानूनी जटिलता थपिने सर्वोच्चको ठहर छ। 3 वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक तत्काल के आवश्यक परेर अध्यादेश जारी गर्नु परेको हो? इजलासले भनेको छ, नागरिकता ऐन 2063 थपघट संशोधन गर्नुपर्ने भए संसदबाटै प्रक्रियागत रूपमा गर्न भनिएको छ। उक्त ऐन संशोधनका लागि संघीय संसदको राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको अवस्था छ। शासकीय सुविधा वा अमुक राजनैतिक उद्देश्य प्राप्तिका लागि संसदलाई छलेर अध्यादेश जारी गर्दा विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप हुन सक्छ, इजलासको आदेशमा उल्लेख छ। विधायिकालाई छल्ने उद्देश्यले जारी गरिएको अध्यादेश छद्म विधायन मानिन्छ। यस्तो अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न सक्दैन भन्ने कानूनी सिद्धान्त छ। नागरिकता नीतिगत व्यवस्था गर्ने विषय महत्त्वपूर्ण र संवेदनशील भएको अध्यादेशमा उल्लेख छ। वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्छ भने गैर नेपालीलाई कानून बमोजिम प्रक्रिया पूरा गरेर अङ्गीकृत वा मानार्थ नागरिकता दिने जस्ता कुरामा बाहेक नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिँदैन, गैर नेपालीलाई नागरिकताको प्रमाणपत्र दिन मिल्दैन आदेशमा भनिएको छ। भारतीय सर्वोच्च अदालतको नजिर समेत उल्लेख गर्दै संवैधानिक इजलासले कानून निर्माण गर्ने अधिकार विधायिकामा निहित रहेको उल्लेख गरेको छ। राज्यको शासन व्यवस्था सञ्चालन क्रममा यदाकदा संसदको अधिवेशन चालु नरहेका बेला तत्काल केही आवश्यक पर्न गर्न परेमा सीमित अवधिसम्म प्रभाव रहने गरी अध्यादेश जारी गर्ने अधिकार कार्यपालिकालाई संविधानले दिएको छ। अध्यादेशमा भनिएको छ, तर यसरी अध्यादेश जारी गर्ने कुरामा सीमा बन्देज छन्। संविधानद्वारा निर्धारित सीमा बन्देज नागेर अध्यादेश जारी गर्न मिल्दैन। आजको नागरिक दैनिकमा ओलीलाई एकपछि अर्को धक्का, नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश शीर्षकको समाचारमा उल्लेख छ। यस्तै सर्वोच्च अदालतको आदेशबाट सरकारले ल्याएका अन्य अध्यादेशमाथि पनि प्रश्न उठेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर पटक पटक अध्यादेश मार्फत महत्त्वपूर्ण नियुक्त गर्दै आउनुभएको छ। पछिल्लो पटक गत 21 वैशाखमा ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश मार्फत सरकारले 11 संवैधानिक निकायमा 20 पदाधिकारी नियुक्त गरेको थियो। यही अध्यादेश गत वर्षको 30 मङ्सिरमा पनि ल्याएर विभिन्न निकायका 38 पदमा नियुक्त गरिएको थियो, तर 5 पुसमा संसद विघटन गरेपछि मात्रै नियुक्ति सार्वजनिक गरिएको थियो। अध्यक्ष र कम्तीमा 4 सदस्य उपस्थित भएपछि मात्रै बैठकको कोरम पुग्ने व्यवस्थालाई अध्यादेश मार्फत संशोधन गरी अध्यादेशसहित 3 जना उपस्थित हुँदा पनि निर्णय गर्न सकिने व्यवस्था बनाइएको थियो। बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी थिएनन्। नागरिकता सम्बन्धी अध्यादेश त संसद विघटन गरिएको भोलिपल्टै 9 जेठमा ल्याइएको थियो। पछिल्लो समयमा मात्रै सरकारले करिब 1 दर्जन अध्यादेश ल्याएको छ। प्रतिनिधि सभा विघटन भएको भोलिपल्टै अध्यादेश जारी हुनुलाई सहज, सामान्य वा नियमित अभ्यासका रूपमा लिएर विधायिकाको कार्यक्षेत्रमा हस्तक्षेप हुन सक्ने र शक्ति पृथकीकरणको सिद्धान्त अनुकूल मान्न नसकिने ठहर इजलासले गरेको छ। त्यसअघि सरकारले गत वर्षको 8 वैशाखमा पनि संवैधानिक परिषद सम्बन्धी र दल विभाजनको प्रावधान खुकुलो बनाउन पनि अध्यादेश ल्याएको थियो, तर चौतर्फी विवाद भएपछि एकसाथ नहुँदै फिर्ता लिइएको थियो। सर्वोच्चले कस्तो अवस्थामा अध्यादेश ल्याउने भन्ने विषयमा पनि बोलेको छ। राजनीतिक उद्देश्य प्राप्तिका लागि संसद छलेर अध्यादेश जारी गर्दा विधायिकाको अधिकारमाथि हस्तक्षेप हुने फैसलामा भनिएको छ। अन्य अध्यादेशमाथि पनि प्रश्न, अध्यादेशको शासनमाथि सर्वोच्चको लगाम शीर्षकमा नागरिक आजको नयाँ पत्रिकाले यो समाचार प्रकाशित गरेको छ। यसैबीच सर्वोच्च अदालतले कर्णालीको प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारवाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्वहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज साई र नन्दबहादुर बुढालाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले नेकपा एमाले 10औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको 2078 वैशाख 10मा बसेको दोस्रो बैठकको निर्णय भनी उल्लेख गरेको बेहोरालाई मान्यता नदिएको हो। योसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको एमाले 10औं महाधिवेशन आयोजक समितिले कानूनी मान्यता नपाएको अवस्था देखिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर साईले गत वैशाख 3मा कर्णाली प्रदेश सभामा विश्वासको मत लिने क्रममा एमालेका 4 जना सांसदले फ्लोर क्रस गरेका थिए। पार्टीको व्हिप उल्लङ्घन गर्दै गरेको भन्दै एमाले गत वैशाख 14मा उनीहरूलाई कारवाहीको निर्णय गरेको थियो। कारवाहीपछि पदमुक्त भएका उनीहरूले त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेपाल कम्युनिस्ट पार्टी एमाले 10औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिले गरेको 2078 वैशाख 10मा बसेको दोस्रो बैठकको निर्णय भनी नेपाल कम्युनिस्ट पार्टी एमालेको लेटर प्याडमा उल्लेख गरेको कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदबाट समेत निष्कासन गरेको निर्णय तथा सो आधारमा वैशाख 12मा नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयको प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नु नगराउनु बिहिबार जारी आदेशमा भनिएको छ। निवेदकहरूलाई कर्णाली प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा यथावत कायम गर्न दिनु भनी यो अन्तरिम आदेश जारी गरिदिएको छ। एमाले 10औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको पहिलो बैठकमा भएको निर्णयको हवाला दिँदै प्रदेशसभाबाट निष्कासन गर्नु गलत रहेको सर्वोच्चको ठहर छ। यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत पाउन असफल हुनुभएको छ, जसले गर्दा उहाँ मुख्यमन्त्री पदबाट पदमुक्त हुनुभएको छ। पछिल्लो समय उत्पन्न अनेकौं राजनैतिक परिस्थितिका कारण मुख्यमन्त्री पद गुमाउने उहाँ पहिलो नेता बन्नुभएको छ। मत विभाजन प्रक्रियामा जाँदा मुख्यमन्त्री गुरुङको पक्षमा 27 र विपक्षमा 30 सांसद उभिए। त्यसपछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री गुरुङले मागेको विश्वासको मतको पक्षमा बहुमत नपुगेकाले विश्वासको मत असफल भएको घोषणा गर्नुभयो। उहाँलाई मत दिने 27 जनै सांसद एमालेका हुन्। गण्डकी प्रदेश सभामा 60 सदस्य छन्, जसमध्ये कंग्रेसका 15, माओवादी केन्द्रका 11, जनता समाजवादी पार्टी जसपाका 2 तथा राष्ट्रिय जनमोर्चा राजपका 2 सांसदले विपक्षमा मतदान गरे। विश्वासको मत दिने आशा गरिएका जनमोर्चाका कृष्ण थापा र स्वतन्त्र सांसद दीपक मनाङे राजीव गुरुङले भने मुख्यमन्त्री गुरुङको पक्षमा मत हालेनन्। थापा तटस्थ बस्नुभयो भने मनाङे मतदान प्रक्रियामै अनुपस्थित रहनुभयो। यसअघि प्रदेश 2 कर्णाली प्रदेश र सुदूरपश्चिम सरकारले विश्वासको मत पाइसकेका छन्। लुम्बिनी प्रदेशमा भने पहिलो कार्यकालबाट राजीनामा दिएका शङ्कर पोखरेलले लगतै बहुमतको सरकार गठन गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभाव क्षेत्र मानिने गण्डकी प्रदेशमा उहाँकी विश्वासपात्र गुरुङले विश्वासको मत लिन नसक्दा एमालेलाई नराम्रो झड्का लागेको विश्लेषण गरिएको छ। मुख्यमन्त्री गुरुङ ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्दै गत वैशाख 29 गते दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको थियो। त्यसकारण उहाँले बाध्यात्मक संवैधानिक व्यवस्था अनुसार 1 महिनामा विश्वासको मत लिनुपर्ने अवस्था थियो। यसअघि पनि उहाँले नेकपाको 2/3 नेतृत्व गर्दै करिब 3.5 वर्ष मुख्यमन्त्री बन्नुभएको थियो। गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ। यसअघि संविधानको धारा 168(1), 2 र 3 अनुसार सरकार गठन प्रक्रिया पूरा भइसकेकाले अब सोही धारा 168(5) अनुसार बहुमत पुर्याउन सक्ने आधार प्रस्तुत गर्न सक्ने, प्रदेशसभाका कुनै पनि सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने प्रावधान छ। ओलीलाई एकपछि अर्को धक्का नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश, महाधिवेशन आयोजक समितिले पाएन मान्यता, गण्डकीमा एमाले सरकार ढल्यो, लगायत उपशीर्षकसहित आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
बाल श्रमको प्रयोग गर्नु अपराध हो। 14 वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि श्रममा लगाउनु र 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन कानूनले निषेधित र दण्डनीय बनाएको छ। कसैले कानून विपरीत बाल श्रम गराएको थाहा भएमा बालबालिका खोजतलास सेवा 104 तथा बाल हेल्पलाइन सेवा 1098 खबर गरौँ।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदद्वारा बाल हितमा जारी सन्देश।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले 7 मन्त्री र 1 राज्यमन्त्री थप गरेर फेरि मन्त्री परिषद विस्तार गर्नुभएको छ। इजेट 7 गते गरेको मन्त्री परिषद विस्तारलाई लिएर सर्वोच्च अदालतले लिखित जवाब पेश गर्न आदेश दिएको 2 दिनपछि बिहिबार हिजो प्रधानमन्त्री ओलीले एमालेका 7 सहित 8 जनालाई मन्त्री परिषदमा थप्नु भएको हो। यो सँगै मन्त्री परिषद 25 सदस्यीय बनेको छ। मन्त्री परिषदमा एमालेबाट 6 जना मन्त्री, 1 जना राज्यमन्त्री र जनता समाजवादी पार्टी जसपा महन्त ठाकुर पक्षबाट 1 जना मन्त्री थपिएको छ। 8 मन्त्रालयसहित सरकारमा सहभागी जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव विस्तारित मन्त्री परिषदमा समेटिनु भएको छ। यसअघि जसपा ठाकुर पक्षबाट सरकारमा नपरेपछि रुष्ट बनेका यादवलाई प्रधानमन्त्री ओलीले उद्योग मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। 3 उपप्रधानमन्त्रीसहित जेठ 21 गते मन्त्री परिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले जसपालाई 1 उपप्रधानमन्त्रीसहित 7 मन्त्री र 2 राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। त्यसअघि मन्त्री परिषदमा भएका 4 मन्त्रीलाई मात्र निरन्तरता दिएका ओलीले आफ्नै दल एमालेबाट रघुवीर मासेट र शेरबहादुर तामाङलाई मात्र थप गर्नुभएको थियो। 7 मन्त्रालय आफैसँग राखेका ओलीले पार्टीभित्रको असन्तुष्ट पक्षलाई मन्त्री परिषदमा समेट्ने विश्लेषण गरिएको थियो। असन्तुष्ट पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितलाई मन्त्री परिषद विस्तारमा समेटिने विश्लेषण गरिए पनि त्यस्तो भएन। विस्तारित मन्त्री परिषदमा प्रधानमन्त्री ओलीले कास्कीका खगराज अधिकारीलाई गृह मन्त्रालयको गर्नुपर्नेको जिम्मेवारी दिनुभएको छ। पूर्व स्वास्थ्य मन्त्री अधिकारी एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो। प्रधानमन्त्री ओलीले संचार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नयनकला थापालाई दिनुभएको छ। सर्वोच्च अदालतको आदेशका कारण थापासहित सात मन्त्री पदमुक्त हुनुभएको थियो। नयनकला महिला आयोगकी पूर्व अध्यक्ष हुनुहुन्छ। प्रधानमन्त्री ओलीले ज्वालाकुमारी शाहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। 2074 सालको निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेशसभा दुईको सदस्यमा निर्वाचित शाह एमाले प्रवेश गर्नुभएको थियो। त्यससँगै प्रदेशसभा सदस्य पदबाट मुक्त भएकी उहाँलाई ओलीले मन्त्री बनाउनु भएको हो। फेरि मन्त्रीपरिषद विस्तार शीर्षकमा आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले रातो पासपोर्ट बिक्री काण्डमा सर्वस्वमा मुद्दा खेपिरहेका नारदमुनि राणालाई वनमन्त्री नियुक्त गर्नुभएको छ। राणाको पासपोर्टमा अस्ट्रेलिया गएका व्यक्ति 11 वर्षदेखि उतै छन्। पहिलो संविधान सभामा निर्वाचित भएर सभासद भएपछि पाएको रातो पासपोर्ट बिक्री गरेको अभियोगमा राणा विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जिल्ला अदालत काठमाडौँमा छुट्टा छुट्टै मुद्दा दर्ता गरेको थियो। सिआइबीले 2068 सालमा राणालाई पक्राउ गरी केही दिन हिरासतमा राखेर मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले उहाँलाई सफाई दिएपछि मुद्दा सर्वोच्चमा पुगेको छ। रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासदको पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह पहिलेदेखि नै नेपालमा सक्रिय छ। यसरी विदेश पठाउँदा व्यक्तिबाट 14 लाखसम्मको लेनदेन भएको सिआइबीको अनुसन्धानमा खुलेको थियो। रातो पासपोर्ट बेचेको आरोपमा सर्वोच्चमा मुद्दा खेपिरहेका नारदमुनि राणा वनमन्त्री नियुक्त शीर्षकमा नयाँ पत्रिकाले यो समाचार छापेको छ। अबको 4 देखि 6 महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औँल्याएका छन्। नेपालमा अहिले पनि करिब 8% जनसङ्ख्याले मात्रै खोप लिएका र बाँकीका बारेमा अन्यल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका 18 वर्ष मुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ। हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागू हुने स्थिति छैन। अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिका मात्र बाँकी रहेकाले तेस्रो लहरको जोखिममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखिममा पर्छन्। राष्ट्रिय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीले भन्नुभयो। नेपालमा 18 वर्ष मुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डाक्टर शेरबहादुर पुन बताउनुहुन्छ। उहाँका अनुसार नेपालमा सन् 2021 सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिका समेत जोखिममा छन्। अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्म एन्टिबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ। कोरोनाले कुनै उमेर समूहलाई लक्षित गरेको हुँदैन। खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो, डाक्टर पुनले भन्नुभयो। खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डाक्टर पुनको अनुमान छ। बालबालिका र खोप नलिएका तेस्रो लहरको जोखिममा शीर्षकमा आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ। पछिल्लो केही समय यता कोरोना भाइरस COVID-19 संक्रमण दर घट्दै गएको छ, जसका कारण अस्पतालका आकस्मिक कक्षमा कोभिड बिरामीको चाप कम हुँदै गएको छ। तर मृत्युदरमा भने उल्लेख्य कमी आउन सकेको छैन। कोभिडबाट हालसम्म 8238 जनाले ज्यान गुमाइसकेका छन्। कोभिडका कारण अझै मुलुकभर 1643 जना मृत्युसँग जुधिरहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकभर 1261 जना आइसियू र 382 जना भेन्टिलेटरमा उपचाररत छन्। दैनिक संक्रमण दर घटिरहे पनि सघन उपचार कक्ष आइसियूमा भएका बिरामीको संख्या सन्तोषजनक रूपमा घट्न सकेको छैन। अस्पतालहरूको तथ्याङ्क अनुसार सघन उपचार कक्ष आइसियू भेन्टिलेटरमा पुगेका संक्रमितहरू निको भएर घर फर्केको तथ्याङ्क खासै त्यति धेरै छैन। उनीहरूको मृत्युले मात्र आइसियू र भेन्टिलेटरमा रहेको संख्या घट्ने गरेको चिकित्सक बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालको तथ्याङ्कले पनि आइसियू भेन्टिलेटरमा पुगेका संक्रमितहरू निको भएर घर फर्केको तथ्याङ्क खासै देखाउँदैनन्। केही अपवाद केस बाहेक अन्य संक्रमित आइसियू र भेन्टिलेटरमा पुगेर फर्केको घटना जानकारीमा खासै नभएको चिकित्सक बताउँछन्। सघन उपचार कक्षमा पुगेका बिरामी निको भएर बाहिर फर्केको रेकर्ड राम्रो नभएपछि सरकार र कुनै पनि अस्पतालले उक्त तथ्याङ्क बाहिर सार्वजनिक गरेका छैनन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला भन्नुहुन्छ, देशभर सघन उपचार कक्षमा गएका कोरोना संक्रमितहरू बचाउन निकै धेरै गाह्रो भएको बुझिएको छ, तर एकिन तथ्याङ्क कसैले पनि दिएका छैनन्। यो निकै अप्ठ्यारो विषय पनि हो। चिकित्सकहरूले बिरामी बचाउन हर प्रयास गरिरहेका छन्। बाहिर तथ्याङ्क सार्वजनिक गर्दा आलोचना हुन्छ, त्यसैले सकारात्मक रिपोर्ट नभएकाले कसैले पनि बाहिर ल्याउन चाहेका छैनन्। कोभिडका 1643 बिरामी सघन उपचार कक्षमा आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
Action Sports Channel ma afno man ko dosro desh lai cheer garnu hos sathai Dish Home Go app bata afno mobile wa laptop ma 7 din samma ka match haru highlights ra pre post program pani herna saknu hunecha ab jaha bhaye pani कहिले छुट्ने छैन गे डिश हो खुशीको कनेक्शन।
तपाईँ हाम्रो सचेतता कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्यु गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छ्यु गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने।
के नगर्ने?
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 फोन गर्नुहोस्।
नआत्तिउ तर सतर्क रहौ।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। अहिले कोरोना संक्रमणबाट पुरै ठिक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन। राति निन्द्रा लाग्दैन, नकारात्मक सोचाइ बढी आउँछ, कसैसँग बोल्न पनि मन लाग्दैन, रुन मन लाग्छ, एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ। कोरोना संक्रमणबाट भर्खरै मुक्त हुनुभएकी भक्तपुरकी 55 एक महिलाको भनाइ हो यो। संक्रमित भएर एकान्त बासमा रहँदा नकारात्मक सोच आउने गरेको, मृत्युका समाचारले मनमा डर पैदा गर्ने गरेको र तनाव उत्पन्न हुने गरेको अनुभव उहाँको छ। संक्रमणबाट मुक्त भएका धेरैको अनुभव पनि दुरुस्त छ। कोरोना संक्रमणले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गर्ने विज्ञहरू बताउँछन्। संक्रमितमा तनावको समस्या शीर्षकमा आजको गोर्खापत्रले समाचार छापेको छ। काठमाडौँ महानगरपालिकाले 60-64 उमेर समूहका लागि दिँदै आएको कोविड विरुद्धको चिनिया खोप भेरोसेल शनिबारदेखि स्थगित हुने बताएको छ। महानगरको शहरी स्वास्थ्य महाशाखाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म खोप कार्यक्रम स्थगित भएको जनाएको हो। विभागका प्रमुख हरिबहादुर कुमारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, स्वास्थ्य सेवा विभागबाट जेठ 28 गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याइएको संख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले जेठ 28 गतेबाट महानगरपालिकाले 1-32 ओडाहरूमा सञ्चालन गर्दै आएको खोप अभियान अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। नयाँ पत्रिकाले छापेको छ। वायु सेवा सञ्चालक सङ्घले असार 1 आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ। पछिल्लो समय कोरोना संक्रमण दर ओह्रालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने सङ्घले माग गरेको हो। सङ्घले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अर्गरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो। अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमण रहित देखाएकाले लकडाउनमा संसारको कुनै पनि देशमा आन्तरिक उडान नरोकिएकाले स्वास्थ्य सुरक्षा अपनाएर असार 1 बाट आन्तरिक हवाई उडान सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री अर्गरिया समक्ष सङ्घमा आबद्ध व्यवसायहरूको माग थियो। आजको कारोबार दैनिकमा यो समाचार प्रकाशित छ। निषेधाज्ञापछि सरकारले राजस्व सङ्कलन औषधमा आधा घटेको छ। निषेधाज्ञा अगाडि औषधमा प्रतिदिन 2.5 अर्ब राजस्व सङ्कलन हुने गरेकोमा निषेधाज्ञापछि हाल औषधमा 1.5 अर्ब भन्दा अलिकति मात्र बढी राजस्व सङ्कलन हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार निषेधाज्ञाको अवधिमा 79 अर्ब बराबरको राजस्व मात्र सङ्कलन भएको छ। आजको कारोबार दैनिकले यो समाचार पनि छापेको छ। जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन्। जसपाको ठाकुर पक्षका 20 मध्ये 11 सांसद केपी ओली नेतृत्वको सरकारका मन्त्री भएका हुन्। यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्त्व दिएको बुझिन्छ। ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिनुभएको छ। ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री शीर्षकमा नागरिक दैनिकले यो समाचार छापेको छ। उद्योग विभागमा बौद्धिक सम्पत्ति चोरीको उजुरीको चाङ लागेको छ। लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू विभागमा पेन्डिङमा छन्। चालु आर्थिक वर्षमा 724 उजुरी दर्ता भएकोमा 57 मात्रै छिनोफानो भएको उद्योग विभागको अध्ययनले देखाएको छ। विभागका निर्देशक बिन्दा आचार्यको नेतृत्वमा 5 सदस्यीय कार्यदलले औद्योगिक सम्पत्ति सम्बन्धी काम कारबाहीलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारका बारेमा अध्ययन गरेको थियो। बौद्धिक सम्पत्तिमा विवाद शीर्षकमा अन्नपूर्ण पोस्टमा यो समाचार प्रकाशित छ। ढुङ्गा किट्टी बालुवा उत्खननले सिङ्गोतराई नै सङ्कटमा पर्नुका साथै वातावरणीय क्षति तीव्र भएको भन्दै तत्कालीन व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले निर्यात रोक्न 12 वर्ष अघि नै सरकारलाई निर्देशन दिएको थियो। सांसद चन्द्रदेव जोशीको समयजगत्वमा गठित उपसमितिले स्थलगत अध्ययन गरेर 2066 चुरे भावर लगायत क्षेत्रको ढुङ्गा किट्टी बालुवा उत्खनन र निकासी अध्ययन प्रतिवेदन तयार गरेको थियो। जसमा भनिएको थियो चुरे भावर महाभारत र शिवालिक क्षेत्रबाट अत्यधिक अनियन्त्रित र अव्यवस्थित रूपमा ढुङ्गा गिट्टी बालुवा उत्खनन गरेर विदेशमा निर्यात गरिँदा जैविक र भौगोलिक वातावरण विनाश मात्र होइन तराई नै सङ्कटमा पर्न सक्ने सम्भावना देखियो। चुरे विनाशको प्रतिकूलता प्रभावले समग्र मुलुकमा वातावरणीय असर बाढी पहिरो चुरे क्षेत्रका बासिन्दाको जीवन जोखिममा परेको देखियो। ढुङ्गा गिट्टीको निर्यात रोक्न 12 वर्ष अघि नै दिइएको थियो संसदीय समितिले निर्देशन। नयाँ पत्रिकाले यो समाचार छापेको छ। सर्वोच्च अदालतले निषेधाज्ञामा अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरे पनि प्रहरीले अनलाइन कम्पनीका डेलिभरी कर्मचारीलाई पक्राउ गरिरहेको छ। कम्पनीले गत आइतबार नै अनलाइन व्यापार नरोक्न आदेश दिएको थियो, तर प्रहरीले भने बुधबारसम्म अनलाइन कम्पनीका डेलिभरी कर्मचारीलाई निषेधाज्ञा नमानेको भन्दै पक्राउ गरिरहेको छ। गत वर्ष खुल्ला भएको अनलाइन व्यापारलाई यो वर्ष प्रतिबन्ध लगाएसँगै व्यवसायीहरू अदालत पुगेका थिए। सर्वोच्चको आदेश विपरीत अनलाइन व्यापारमा अवरोध शीर्षकमा नयाँ पत्रिकाले यो समाचार प्रकाशित गरेको छ। र सुदूरपश्चिम प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रम बिहिबार प्रदेश सभा समक्ष प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रम स्वास्थ्य कृषिमा आधारित कार्यक्रमलाई बढी प्राथमिकता दिइएको छ। यसै गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा विगतका वर्षमा जस्तै पर्यटन, जलस्रोत, पूर्वाधार विकास, खानेपानी कार्यक्रम, युवाहरूको रोजगारीमूलक कार्यक्रम, खेलकुद, सामाजिक न्याय, समानता, विभेद र कुप्रथा अन्त्य लगायतका कार्यक्रमहरूलाई पनि जोड दिइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मानवाधिकारवादी सङ्गठन एमनेस्टी इन्टरनेसनलले चीनले उत्तर पश्चिम सिन्जियाङ प्रान्तमा मानवता विरोधी अपराध गरेको आरोप लगाएको छ। सिन्जियाङमा उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यक बसोबास गर्छन्। एमनेस्टीले एक रिपोर्ट प्रकाशित गर्दै उइगर, कजाख र अन्य मुसलमानहरूले हिरासत, निगरानी र यातनाको सामना गर्नुपरेको उल्लेख गरेको छ। एमनेस्टीले संयुक्त राष्ट्रसङ्घलाई त्यहाँ अनुगमन गर्न पनि आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ। क्याम्पमा रहेका ठूलो सङ्ख्याका मानिसलाई यातना दिनु मानवता विरोधी अपराध भएको र त्यहाँ लाखौँ मानिस अहिले पनि त्रासमा बाँचिरहेको एमनेस्टीको रिपोर्टमा उल्लेख छ। चीनमाथि लामो समयदेखि सिन्जियाङ प्रान्तमा उइगर र अन्य मुसलमानमाथि अत्याचारको आरोप लाग्दै आए पनि अस्वीकार गर्दै आएको थियो। यसपटक भने चीनले मानवता विरोधी अपराध गरेको अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको पर्याप्त प्रमाण पनि रहेको एमनेस्टीले दावी गरेको छ। अब खेल समाचार। विश्वकप 2022 छनौट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार आज बलियो टोली अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनौटबाट यसअघि नै बाहिरिसकेको नेपालका लागि यो अन्तिम खेल रहेको छ। यसअघि 5 पटक विश्वकप खेलिसकेको अस्ट्रेलिया 6 पटक खेल्ने तयारीमा रहेको टोली हो। समूह सन् 2006 जर्मनीमा भएको विश्वकपदेखि पछिल्लो चार विश्वकपमा लगातार सहभागी हुँदै आइरहेको अस्ट्रेलिया लगातार पाँचौँ पटक खेल्ने तयारीमा छ। शुक्रबार आज नेपाललाई पराजित गरे अस्ट्रेलिया अर्को वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप छनौटको तेस्रो चरणमा पुग्नेछ। फिफा वरियतामा आफूभन्दा 130 स्थानमाथि रहेको अस्ट्रेलियासँगको खेलबाट नेपालले भने धेरै अपेक्षा गरेको छैन। नेपाल त्यसै पनि विश्वकप छनौटको प्रतिस्पर्धाबाट बाहिरिसकेको छ, नयाँ पत्रिकाले छापेको छ। यसैबीच कोरोना भाइरस महामारी फैलिएसँगै गत वर्ष धेरै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू स्थगित भए। फुटबल, टेनिस, क्रिकेट, बक्सिङ, ब्याडमिन्टन आदि खेलका महत्त्वपूर्ण प्रतियोगिता स्थगित वा रद्द नै भए। यी क्रममा युरोकप 2020 प्रतियोगिता पनि स्थगित भएको थियो। युरोपियन फुटबल महासङ्घ युईएफएले त्यति नै बेला स्थगित भएको युरोकप 11 जुन 2021 11 जुलाई 2021 आयोजना गर्ने निर्णय गरेको थियो। एक वर्ष धकेलिएको युरोकप शुक्रबार आज राति 1:15 इटली र टर्की बीचको खेलसँगै विधिवत रूपमा 16 संस्करण सुरु हुँदैछ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। प्रधानमन्त्री ओलीलाई एकपछि अर्को धक्का, नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश, महाधिवेशन आयोजक समितिले मान्यता पाएन। मन्त्री परिषद फेरि विस्तार, एमालेभित्रको असन्तुष्ट पक्षलाई समेट्ने सम्भावना टर्यो। बालबालिका र खोप नलगाएका व्यक्ति तेस्रो लहरको कोरोनाको जोखिममा, अझै 1,650 संक्रमित सघन उपचार कक्षमा। चीनले सिन्जियाङमा मानवता विरोधी अपराध गरेको एमनेस्टीको आरोप, अल्पसंख्यक उइगर र मुस्लिम समुदायमाथि चरम यातना दिइएको दावी। र विश्वकप छनौट फुटबलमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। रविन्द्र बिदा हुन्छु, नमस्कार।